نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد المعدن الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعليه أدبار الغرة اللهم صل على سيدنا مولانا محمد وعليه وصحبه وسلم أما بعد صبح ہوتی ہے شام ہوتی ہے عمر جو ہی تمام ہوتی ہے زندگی کا ایک سلسلہ ہے جو انسان کا رواں دواں ہے روز ایک معمول کے مطابق انسان کی زندگی شروع ہوتی ہے صبح ہوتی ہے سحر ہوتی ہے سورج نکلتا ہے روشنی دیتا ہے سفر طے کرتا ہے چھپ جاتا ہے ڈوب جاتا ہے تارے نکل آتے ہیں رات شروع ہو جاتی ہے چاند نکل آتا ہے آخر رات بھی سفر کرتی ہے اور ڈوبنا شروع ہو جاتا ہے چاند سورج نکلنا شروع ہو جاتا ہے چاند ڈوبنا شروع ہو جاتا ہے کائنات کی ایک ایک چیز جو ہے آپ غور فرمائیں اس پر اللہ نے بھی دعوت دی ہے انسان کو کہ اس پہ غور کرنا چاہیے اسی مقام سے اسی جگہ سے سورج کا نکلنا اسی طریقے سے تاروں کا چلنا اسی طریقے سے چاند کا نکلنا اسی طریقے سے سمندروں میں لہروں کا اٹھنا ہواؤں کا چلنا درختوں کا ہونا پھولوں کا نکلنا جانوروں کا چلنا اور ہر کائنات کی چیز جو ہے آرام کے ساتھ گزر رہی ہے اور چل رہی ہے کوئی چیز بھی اس کائنات کے اندر کسی چیز کو ڈسٹرب نہیں کر سکتی چاہے آدمی کتنی پاورفل ہو جائے اور کوشش کرے کہ آج سورج نہ نکلے یا سورج پانچ منٹ جو ہے وہ دیر سے نکلے لیکن کمال کوئی بھی آج تک تو کر نہیں سکا بلکہ کئی کئی سالوں کا اسٹیمیٹ کر کے بیٹھ جاتا ہے آدمی کہ اس وقت ڈوبے گا اور اس وقت نکلے گا اتنی ایکوریسی ہے ان چیزوں کی کوئی انسان کبھی نہیں سوچ سکا کہ میں چاند کو آج کہوں کہ تو آج نہ نکل یا آج تاروں کو چھپا لوں یا آج ہواؤں کے رخ کو بدل دوں یا آج بارش کو روکوں یا آج میں کہہ دوں کسی مرغی سے کہ تو انڈا نہیں دے سکتی شہد کی مکھی کر دے تو بند کر دے شہد بنانا آج تک تو ابھی تک تو نہیں ہوا سائنس اتنی ترقی کر گئی ہے انسان کہاں سے کہاں پہنچ گیا ہے چاند تک بھی پہنچ گیا ہے وہاں کی بھی سیر کرا ہے دیکھ بھی ہے چاند کو کہ چاند کیا لیکن کیا بات ہے غور طلب چیز ہے آپ سوچیں کہ کبھی سوچ خود ہی کہہ دے کہ چلو آج میں تھکا ہوا ہوں تھوڑا پانچ منٹ آرام سے نکلتا ہوں جو تھوڑی سی سائڈ چینج کر لے لیکن جیولوجسٹ سائنٹسٹ فزکس پڑھنے والے کیمسٹ پڑھنے والے اس کی ایکوریسی کو جانتے ہیں کہ پوائنٹ در پوائنٹ در پوائنٹ بھی ذرا ہل گیا تو کائنات کے اندر ایک طوفان آ جاتا ہے اتنا بھی اس پر ہلنے کا معاملہ نہیں ہے ہر چیز اسی طرح ہے اللہ تعالیٰ کی زمین کی روٹیشن جو ہے اور چاند کی روٹیشن اپنی جگہ پہ ہے سورج کا سفر اپنی جگہ پر ہے غور کریں کبھی بھی ایک انچ بھی ادھر سے ادھر نہیں ہو سکتا ایک قطرہ جو گزر گرنا ہے آسمان سے بارش کا اس نے گرنے ہی کوئی روک نہیں سکتا اس کو جو کائنات کی چیز ہے جتنی بھی تخلیق اللہ پاک نے کی ہے کسی کو نہ روک سکتے ہیں نہ وہ روک سکتی ہے کبھی آپ نے سنا کہ بھائی شہد کی مکھی کہتے ہیں میں نے بس شہد بنانا بند کر دیا ہے کہ फलां फलां हो गया, थोड़ी देर के लिए स्ट्राइक करने को दिल करता है तो मैं स्ट्राइक कर रही हूँ, कभी ऐसे नहीं होंगे। अगर उस मक्खी का नाम शहद की मक्खी है तो उसको आपसे शहद ही मिलेगा, उससे आपको आराम से मिलेगा। कभी ये गाय या भैंस जो है वो कभी उनका चल चलो बागे जो आज दूध नहीं है, नहीं, ऐन मौके पे दूध भराता है थनों के अंदर, सीमेंट लेता अल्लाह पाक जिस्म के अंदर से, गोबरों से निकलता हुआ, खून से बह निकलता हुआ, एक अजीब सिस्टम के साथ अल्लाह ताला उस दूध को निकाल देते हैं हमारे लिए। देखें ये अपने वजूद पे देख लें, आदमी मर्द औरतों को देख रहे हैं, बच्चे पढ़ने से तो कोई दूध नहीं निकलता, लेकिन जैसे बच्चा पैदा होता है अल्लाह ताला उस ममता एक ऐसी चीज़ पैदा करता है, उस ममता उस मोहब्बत के तहत उसका खून खुद ही दूध बन जाता है। उस वक्त बच्चे को दूध उसी की जरूरत होती है, सब चीज़ उसमें होता है। अब बच्चे को भी देखो, उसको भी पता है, आँख बंद सब कुछ नहीं पता है किस तरह दूध पीना और कैसे दूध पीना है। ये अब कौन है, एक सिस्टम है पूरी कायनात का, इसका क्या जवाब हो सकता है, क्या सोच सकता है, कुछ आपकी समझ में बात आई? क्यों ये जो है सोच कभी इनकार नहीं कर देता, क्यों ये चांद कह देता है कि आज मैंने निरोशन देनी, क्यों तारे कह देते हैं कि आज हमने नहीं चमकना, क्यों दरिया कह देते हैं कि हमने हम नहीं बहना, क्यों हवाएं कह देती हैं कि हम रुकना चाहते हैं, क्यों कायनात की बाकी जितनी चीज़ें भी हैं वो अपने तमाम तमाम काम जो हैं उनको दिए हैं वो करने से बंद हो जाए? जवाब एक ही समझ आता है, और वो ये है कि जो कुछ भी है ये इस वजह से कि अमर रब्बी है। इस पूरे जिसको अल्लाह ने तख्लीक किया, अल्लाह ताला ने हुक्म दिया कि तुमने ये काम करना है, बस हुक्म दिया अल्लाह पाक ने, एक हुक्म कि मैं तुझे पैदा कर रहा हूं, तेरा काम ये है, उसने वो काम करना ही करना है, वो काम नहीं छोड़ सकता। अल्लाह के हुक्म की पाबंदी जब तक क्यामत नहीं आ जाएगी, जब अल्लाह के हुक्म से खुद वजूद खत्म होगा, उसी तरह रोटेशन होती चली जाएगी, हर काम चलता चला जाएगा, इसी तरह दुनिया में रात दिन रात आते रहेंगे, सब निज़ाम चलता रहेगा। हर एक से पूछ लो तख्लीक से, ये सब हयात हैं, इनमें शऊर है, इनमें खौफ है अपने रब का, इन्होंने हुक्म को तस्लीम किया है, इन्होंने सर झुका है कि अल्लाह ताला तूने हमें वजूद दिया, वजूद के बाद मुझे हवा बनाया, हवा के बाद मुझे हुक्म ये दिया है कि तूने चलना है, मैं चल रही हूं। बादलों में पानी को डाला, उनको हुक्म दिया कि तूने टपकना है, और बता दिया कि प्रोग्राम को बता के वहां जाके तूने टपकना है, इससे पहले नहीं टपकना, उस मकाम पे जाना है तू टपकना है, चलता रहा चलता रहा, सफर करता जा रहा है करता जा रहा है, उस जमीन पे जाके तूने टपकना है, इससे पहले नहीं टपक सकता। कतरा जो बारिश का एक होगा वो भी क्या कर सकता है, अल्लाह के हुक्म की नाफरमानी नहीं कर सकता। यह है कायनात की स्टोरी जो हमारे सामने है, अल्लाह की हकमियत है, अल्लाह का हुक्म नजर आता है कि सुभान अल्लाह, क्या अल्लाह का हुक्म है, और कैसी ताबेदारी है, कैसी फरमानबरदारी है, किस तरीके से जिनको हम फजूल चीज़ें समझते हैं ठोकरे में आगे चले जाते हैं, पत्थर एक पड़ा ठोकर में आगे चले जाएंगे बेकार है, वो तो अल्लाह के हुक्म पर वहाँ मौजूद है, वहाँ पड़ा हुआ है और अपना काम कर रहे हैं, चलते चलते और कुछ नहीं तो दरख्त पर टहनी उसको तोड़ लेंगे, बस ही फूल लहरा के जाते जाते फूल तोड़ लेंगे, अच्छा लग रहा है, ये हमारे लिए कुछ भी चीज़ नहीं है। इंसान को देखें आप, फूत देखें कि शोबाज इंसानों को समझते नहीं कुछ कायनात की कुछ चीज़ फजूल है, वो अपने अल्लाह के हुक्म से कायम है, जिस तरह कायम हम जाते जाते उसको डिस्टर्ब करते हैं। और दूसरी तरफ देखें ये इंसान आसन तकवीम इसको कुरान ने कहा है, इंट्रोडक्शन दिया है इस तखलीक का, सारी तखलीकें बनाए, आसन तकवीम कौन है, इंसान है। कितना अल्लाह ताला ने इसकी तारीफ की है, क्या मुकाम दिया है, खूबसूरत नाक, खूबसूरत आंखें, बेहतरीन तवाजन जिस्म, अजीब खूबसूरती के अंदाज से उस इंसान को बनाया, एक तवाजन के साथ, और एक अल्लाह ताला ने अपनी पसंद के साथ उस इंसान को बनाया, और बना के इतनी नाजुक नाजुक तरीके से जन्नत को सजाया, जन्नत में उस इंसान को रखा, और फिर तमाम मलाइक को हुक्म दिया तस्जुद, सब सजदा करो उसको, ताजीम सजदा, کیا اللہ نے روج دیا انسان کو، دیکھیں کتنا بڑا روج دیا انسان کو، سجدہ کرو، سجدہ کیا ساروں نے، تسلیم کیا کہ تیری بہترین کائنات، تیری بہترین تخلیق، جتنی بھی تخلیقیں ہوئی ہیں پوری کائنات جو بنی ہے، سب سے عظیم تخلیق جو ہے وہ یہی ہے انسان ہے، اس سے بڑی کوئی چیز نہیں، بہت اچھی چیز ہے. اللہ نے پسند فرمایا حضرت آدم علیہ السلام، بہت زبردست چیز بنائی ہے، فخر بھی کیا فرشتوں پر، یہ میری تخلیق ہے. پروگرام دے دیا حضرت آدم علیہ السلام، بھائی یہ جنت ہے تمہاری ہے، مزے کرو، لباس، ملبوسات، حسین ترین چیزیں، پوری جنت جہاں جاؤ گھومو یہ سب کچھ تمہارا ہے. لیکن اللہ تعالیٰ نے جیسا پوری کائنات کو بھی تو حکم دیا نا، تم یہ کرنا ہے، تم یہ کرنا ہے، تو حضرت آدم ہو گیا لا تقرب لہذا الشجرۃ، ایک بات کی، ایک حکم تھا، ایک حکم دیا سر انسان کو، کتنی درجوں پہ جا کے تخت، اس کے خلافت کا تاج پہنایا گیا اس کو، جناب اس کو اللہ تقرب لہذا الشجرۃ، بس تم اس درخت کے قریب نہ جانا، اتنی سی بات تھی، کوئی بات نہیں تھی. تو جو دشمن تھا اس نے تو کام کرنا تھا اپنا، آخر نتیجہ کیا ہوا کہ نہ سورج نافرمانی کرتا ہے، نہ چاند نافرمانی کرتا ہے، نہ ستارے نافرمانی کرتے ہیں، نہ پتھر نافرمانی کرتے ہیں، نہ ہوائیں نافرمانی کرتے ہیں. جس پہ اللہ کو ناز تھا، جس کے آگے سجدہ کرایا گیا، جس کے اللہ نے اتنا مقام دیا، آخر آدم خطا کر بیٹھے، آخر خطا کر بیٹھے. اب اس خطا کا نتیجہ کیا ہوا، قرآن بتا رہا ہے ہمیں، ہمیں سمجھا رہے ہیں. کوئی تخلیق میں، کوئی میں حکم کی میں تعمیر نہ کرے ہو نہیں سکتا، اللہ تعالیٰ فرماتا ہے، یہ تصور بھی نہیں ہے کسی بھی کائنات کی میں، کسی چیز کو بھی ایسے ہے نا، ہم سمجھتے ہیں کوئی سائنس پروو نہیں کر سکتے کہ ہم نے اس سے یہ کر دیا کام، آج ہم نے فلاں کر دیا کام، سوال ہی پیدا نہیں ہوتا. آدم جناب تو کیا ہوا، وہ خطا کر بیٹھے، جس چیز کو ایک حکم دیا تھا آدم کو، وہ خطا کر بیٹھے. تو اس خطا کا نتیجہ کیا نکلا، اللہ اکبر، اللہ کی نافرمانی کو کر دے، تخلیق کی مجال کیا، مجال کیا کسی کی، آدم کی ضرورت دیکھے، انسان کی ضرورت دیکھے، کر گیا معاملہ اللہ تعالیٰ نے، بس پھر جلال کے اندر آ کے حکم دے دیا. وہی آدم جس کو اتنا عروج تھا، کتنا بلندی تھی، تاج تھے، تاج اتار لیا گیا، کپڑے اتار لیا گیا، ننگا کر دیا گیا، جنت کو بند کر دیا گیا، یعنی کپڑا بھی اتار لیا، سارے جنت کے لباس ملبوسات سب کچھ اللہ پاک نے چھین لیا ہم سے، اور وہ بیچارے اپنی شرم گاہوں کو بھی پتوں سے ڈھانپتے پھرے. یہی ہے نا واقعہ، تب پڑھتے ہیں احادیث میں، یہی ہے نا بھائی بات، اپنی طرف سے نہیں کہہ رہا، قرآن ہے. اور یہ زمین جو تھی، جہاں جنت اور کہاں زمین، سزا کے طور پہ انسان کو قید کر دیا گیا، چلو جاؤ. اب یہ ایک اور داستان ہے کہ حضرت آدم علیہ السلام یہاں پر آئے تو کیا کچھ ہوا. ہمارے والد ہیں نا، ہم وہی تو ہیں، اور کون ہے. دنیا کا معاملہ شروع ہو گیا، سٹوری ہمارے پاس آ گئی. اب آپ دیکھیں قرآن نے جو واقعات بتائے ہیں، یہ سب چیزیں سمجھائی ہیں انسان کے بارے میں، کائنات کا پہلا انٹروڈکشن کرا دیا. تو اس تمام سمجھنے کے باوجود، انسان عقل و شعور رکھنے کے باوجود، قرآن کی ہزاروں دفعہ انشاءاللہ یہی واقعات پڑھتے رہتے ہیں، سنتے رہتے ہیں، فجر میں بھی، عشاء میں بھی، شام کو بھی، خود بھی، تلاوت میں بھی، رابیوں میں بھی، قرآن ہی پڑھتے ہیں نا، محبت بھی ہے، پڑھتے بھی ہیں، حفظ ہی کرتے ہیں. تو کیا یہ سٹوری ہمیں پتہ نہیں چلی، یہ قرآن بتا کیا رہا ہے، یہ بات ہمارے سمجھ میں نہیں آئی کہ اللہ تعالیٰ کیا کیا رہے ہیں، سمجھا کیا رہے ہیں. متاثر یہ رہے اللہ پاک قرآن حکیم سے میسج یہ دے رہے ہیں کہ میرے حکم کی کوئی کائنات میں نافرمانی نہیں کرتی، لیکن جو میرا حکم توڑتا ہے، حضرت آدم علیہ السلام کی مثال کام کر دی، ایک حکم تھا سر پتا نہیں، ایک حکم کی نافرمانی کی تھی تو میں نے سزا کتنی دی، یہی بتایا نا. پھر ہم وہی انسان زمین پہ آ کے اللہ تعالیٰ کے احکامات کو کس طرح توڑتے ہیں، آپ ذرا اندازہ لگائیں. एक हुक्म तोड़ने पर ये सजा बयान फरमाई है कुरान ने, एक हुक्म तुम्हारे नजदीक है ही नहीं अल्लाह ताला, किस तरह जुरत हो सकती है इंसान की कि अल्लाह ताला की नाफरमानी करे वो इंसान। आप सोचें जरा क्या इंसान हो सकता है वो। सिर्फ ये कि इस वक्त अल्लाह सुबहाना ताला हमें सजा नहीं दे रहे, ये हौसला बुलंद करती है ना हमारी। लेकिन बात इतनी है, बात वही है जो कुरान बताता है कि अल्लाह ताला नाराज कितना होते हैं जब कोई इंसान अल्लाह के हुक्म की हुक्म अदूली करता है, उसके हुक्म को टालता है, छोड़ता है, जिस हुक्म को अल्लाह हुक्म दे रहे हैं वो नहीं मानता उसको, तो जलाल गुस्सा अल्लाह को कितना होता है उस इंसान से। इतने ही जैसे आदम अलैहिस्सलाम की मिसाल दी गई, जो सजा उनको दी गई, देखा मिसाल हमारे सामने। अल्लाह ताला इसी तरह उस बंदे से नाराज होता है, सब कुछ छीन लिया जाता है उससे, सब कुछ छीन लिया जाता है उससे, खत्म होता है इंसान, उसका कुछ वजूद नहीं होता दुनिया के अंदर उस आदमी का, ना बरकतें हैं ना रहमतें हैं ना अल्लाह की। तुम अल्लाह ही उससे नाराज हो गए तो उसके उस आदमी के पास क्या रहा, वो आदमी नहीं रहा, वो औरत ही नहीं रही। जो अल्लाह की एक नाफरमानी करे, गोया कि हमारा वजूद ये गवाही देता है, हम पे ये फर्ज बनता है मुकम्मल तौर पर कि बीइंग ह्यूमन बीइंग एज इंसान, और फिर उस पर कि जो आमनू हो, हम तसव्वुर भी नहीं कर सकता कि अल्लाह कोई हुक्म दे रहा हो हमको छोड़ दे। अल्लाह हुक्म दे रहा हो कि रमज़ान आएगा तुम रोज़े रखो, रमज़ान पे रोज़े न रखें। अल्लाह कहे कि फजर की नमाज पे आ जाओ, हम फजर की नमाज पे ना आए। अल्लाह ने हुक्म दिया कि हम जहर पर, हम जहर पर ना आए। अल्लाह ने एक टाइम हमें बता दिया कि इस टाइम इस पर तुमने ये नमाज पढ़नी है, उस टाइम पर हम नमाज ना पढ़ें। जिस वक्त वो आदमी उस वक्त नाफरमानी कर रहा होता है, या जिस घर में हो रही होती है, या जिस वक्त वो कर रहा होता है, तो उसका हाल तसव्वुर वही कर लें कि क्या हाल होता है जो अल्लाह ताला ने कुरान हकीम में बता दिया कि इंसान का ये हाल होता है। किसी हालत में इंसान ना समझे कि वो बिल्कुल सही ठीक ठाक, कोई नहीं, एक ही तो हुक्म तो टाले हमने, एक ही बात तो हमने नहीं मानी, उससे क्या फर्क पड़ता है। बिल्कुल अल्लाह ने एक वक्त मुतय्यन किया हमारे लिए, वरना तो पता तो उसी वक्त चल जाता, जैसे हज़रत आदम साहब को तो उसी वक्त पता ना, लेकिन वजह क्या है कि एक वक्त मुतय्यन तक रखा है अल्लाह पाक ने। होगा सजा ऐसी, अल्लाह ताला कहता सजा ऐसी दूंगा कि याद ही करोगे तुम, सजा तो हो कि तुमने हुक्म टाला कैसे मेरा। और उसके लिए अल्लाह ताला ने बाकायदा फरिश्ते मुकर्रर कर दिए इंसान पर, क्या उसकी एक एक चीज लिखो कि कब किस वक्त वो नाफरमानी कर रहा है, किस वक्त कहां उसने मेरी नाफरमानी की, जिस वक्त मैंने उसको ये कहा था कि तुमने ये करना है और उसने उस चीज को छोड़ा, जो हुक्म मैंने उसको दिया था उस हुक्म को छोड़ा उसने। बल्कि उस इंसान का तो वजूद ये होना चाहिए कि हर वक्त अल्लाह सुभान व तआला हाजिर और नाजिर है उसके सामने, और यह भी बता दिया कि मेरा जो ताल्लुक है इंसान से अक्रब और अक़रीब, कि मैं शहरक से भी ज्यादा करीब हूं, इतना खौफ करो मुझसे कि मैं दूर नहीं हूं, कि तुम कम से कम बहुत दूर है, चलो हम काम कर जाएं। ऑन टॉप ऑफ दैट कि मैंने तो मुकर्रर भी किए हैं तुम पर फरिश्ते जो बाकायदा ही काम करते हैं कि एक एक चीज हमारी लिखी जाती है, एक एक चीज लिखी जाती है, अंधेरों में, तन्हाइयों में, कहीं जंगलों में बैठ के इंसान नाफरमानी करता है, अल्लाह उसको लिख लेता है, अल्लाह के हुक्म को मानता है, वो भी लिखा जाता है। ये तो हमारा हाल है भाई, हमारा वजूद देखें, हमारी ड्यूटी देखें जो अल्लाह ने हमें दी है। अल्लाह ने हमें यही ड्यूटी दी है कि जो हुक्म मैं तुम्हें दूंगा, जो हुक्म तुम्हारे पास मेरे पहुंचेंगे, तुमने बिल्कुल उस हुक्म के मुताबिक जिंदगी गुजारनी है, एक इंच इधर उधर नहीं होना। जैसे एक चर्रे के बराबर भी सूरज अल्लाह के हुक्म को ना माने तो पूरी दुनिया में जो सब कुछ चेंज हो जाए, पता नहीं तो साइंस पढ़ी होगी आपने, बदल नहीं सकती कोई चीज, पूरी चेंज हो जाए, तो उसके एक ना थोड़े से जरा से बात ना मानने पर सूरज की ये दुनिया चेंज हो जाए सारी, तो मुझे बताएं जी इंसान के अल्लाह के हुक्म ना मानने के बाद क्या होता होगा, क्या क्या क़यामत टूट जाती होगी उस इंसान पर, क्या उसके इंसान की वजूद ही क्या होगा, क्या जिंदगी होगी। अल्लाह ताला ने भी इस कुरान के अंदर ही बताया, मिसाल देके कसबीन ये जो झुठलाते हैं मुझे, मेरी आयतों को झुठलाया, मेरे कुरान को झुठलाया, मेरे हुक्मों को झुठलाया, झुठलाते रहते हैं लोग, اللہ تعالیٰ کہتا ہے کیوں جھٹلاتے ہیں؟ اس کی وجہ کیا؟ خود سوچے ہم کیوں کرتے ہیں اسے، اللہ کی نافرمانی ہم کیوں کر جاتے ہیں، کیا وجوہات ہیں اس کی؟ اگر اس کی وجہ پتہ چل جائے انسان کو کہ اللہ نے تو مجھے حکم دیا میں ایسے کیوں کام کرتا ہوں، جبکہ اس کی سزا ہی بہت سخت ہے، انشاءاللہ اگر انسان کو پتہ چل جائے کہ یہ وجہ ہے تو اس وجہ کو انسان پکڑ سکتا ہے آرام سے، بھائی آپ کر رہے ہیں، میں کر رہا ہوں، یہ کر رہا ہے، اس کی وجہ کیا ہے، بہن کون ہے اس کو کرنے والا؟ ہم نفس و شیطان کی بات تو کرتے ہیں، بالکل صحیح ہے، لیکن ان کے پاس بھی تو کوئی روکنے کے لیے کوئی چیز ہے، اللہ تعالیٰ نے قرآن میں فرمایا، اگر یہ بات سمجھ آ جائے ہمارے الحمدللہ دنیا تبدیل ہو جائے گی، ایک دم بتا دو دنیا تبدیل ہو جائے گی، ہم مجبور ہیں نافرمانی کرنے پر، وجہ اس کی کیا وجہ؟ اللہ تعالیٰ کہتے ہیں کیوں مجبور ہو جاتے ہو تم میری نافرمانی کرنے کے لیے؟ کتنے لوگ عالم اسلام پہ نظر ڈال کے دیکھیں کہ سب جو اللہ کے احکامات پانچ ہی لے لیں آپ، باقی تو چھوڑیں، نماز ہے، روزہ ہے، حج ہے، زکوٰۃ ہے، یہی ہے نا احکامات، میرا اپنے حبیب کی اطاعت ہے، یہی ہے، اور کوئی کام نہیں دیا، یہ کام ہے پورے ہمارے عالم اسلام کو اٹھا کے دیکھ لیں آپ، ایک ہی چیز پہلے اس کی چیز آپ جوس نکال لیں، نماز کیا پرسنٹیج نکلے گی مجھے بتائیں اللہ کے حکم کو ماننے کی، اور کس دعوے پہ ہم زندہ ہیں، زندگی تو اللہ نے دی ایک وقت مقرر تک، کیا حال ہوگا اس کا، کتنی تعجب کی بات ہے بھائی، آج ہمیں اس کی وجہ پتہ چل جائے کہ آخر ہم کیوں کرتے ہیں ایسی گندی بات، تو انشاءاللہ امید ہے کہ اس چیز کو روکا جا سکتا ہے، انسان میں بڑی پاور ہے، اللہ نے پیدا کی ہے اس کو، ویسے تو سجدہ نہیں کرایا تھا فرشتوں سے، تھوڑی بیٹری ہماری ادھر سے ادھر ہوئی ہوئی ہے، دماغ گھما ہے ہمارا، قرآن پڑھتے ہیں سمجھتے نہیں ہیں، اللہ والوں کے پاس جاتے ہیں ان کی باتیں مانتے نہیں ہیں، قرآن نے اس کی وجہ بتائی ہے پوری، کل بلرانا علی قلوبہم ما یکسبون، قرآن کہتا ہے، کہتی اس کی وجہ یہ ہے، سن لیں کہ جو بندہ نافرمان ہو جاتا ہے، باتیں نہیں مان رہا، اس کی وجہ یہ ہے، کل بلرانا علی قلوبہم، اس کا دل جو ہے اس پہ زنگ لگ چکا ہوتا ہے، صرف یہ وجہ ہے، اللہ تعالیٰ کہتا ہے کہ جو دل ہے اس کا وہ کیا ہوتا ہے، زنگ آلودہ ہو گیا ہے، اور جب وہ زنگ آلودہ دل ہو گیا ہے تو اس وہ منقص کرتا ہی نہیں میرے کسی احکامات کو، اس کے اندر گھستی نہیں کوئی میری بات، نہ فرمانی کرنا اس کے لیے بھی ایک عادت ہی بن جاتی ہے، اس کی خوف اور ڈر اس کے ذہن سے نکل جاتا ہے، اللہ تعالیٰ کہتے ہیں، اور اگر اس حالت میں میرے پاس آ جائے، اللہ تعالیٰ کہتے ہیں اسی آیت، اگر اس حالت میرے پاس آ گیا تو اس کو پتہ ہونا چاہیے کہ اس کی سزائیں کتنی زبردست ہیں، یوم مازل المحجبون، اللہ تعالیٰ کہتا ہے کہ وہ دن جس وقت میرے پاس آئیں گے اور میرا حکم ماننے والے لوگ کہاں ہوں گے، یوم مازل المحجبون، سبحان اللہ، ان کو جو انعام دیا جائے گا، اللہ تعالیٰ کہتا ہے جس سے پورے سارے جنتوں سے بھی بڑا انعام، جو سب سے بڑا انعام دیا جائے گا وہ کیا ہوگا، دیدار الہی کا دیا جائے گا، ڈائریکٹ اللہ نے یہ بات کی ہے، لیکن جو دنیا کے وقت اندر میری نافرمانی کرتا تھا، میرے حکم کو نہ چھوڑتا تھا، ایک حکم کو چھوڑنے کی بات کرو چھوڑتا تھا، اللہ تعالیٰ قرآن میں کہہ رہا ہے تو سب سے بڑی پہلی سزا دے گی کہ اس کو اس چیز سے محروم کر دیا جائے گا، کبھی میرے دیدار کے نزدیک ہی نہیں آ سکتا، یہی ہے نا قرآن کی آیت، تصاعد جہنم، اس کے بعد کیا ہے کہ اس سے آگے یہ کہ دیدار کی بات تو کیا ہوگی، بولے کیا ہے، اس کو جہنم کے اندر جو دوزخ کی سب سے بڑی جگہ ہے، اس کے اندر اس کو پھینک دیا جائے گا کہ اس نے میری باتوں کو چھوڑا تھا، میرے احکامات کو نہیں مانا تھا، اب دو پہلو انسان کے پاس آ جاتے ہیں، یا تو یہ زندگی گزار لے انسان 30-40 سال، یہ چھوڑ دیا، وہ کر لیا، فلاں چھوڑ دیا، زندگی گزار کے جو اللہ نے بتا دیا کہ یہ سزائیں ہیں اس کی، اللہ کی رحمت سے دور، دیدار سے دور، اور جہنم تک پھینک دیا جائے گا، اس کو سال جہنم کا ہے، ایک تو یہ چیز ہے، اور دوسرے اللہ نے کیا بتا دیا، اللہ برانا اللہ کلو میں اپنے دلوں کو صاف کر لو، دو پہلو دیے ہیں قرآن، صحیح کہہ رہا ہوں غلط کہہ رہا ہوں، یہی ہے نا قرآن، دو پہلو کو اجالت کر دیا، کیا تو ادھر چلے جانا نافرمانی کرتے رہو،
وجہ بھی بتا دی اللہ پاک نے, تمہاری نافرمانی جو اٹکے ہو تم جس چیز پہ, وجہ یہ ہے کہ دل کی طرف تم اپنی توجہ نہیں کرتے, ظاہر کو بہت سجا دیتے ہو, بڑی بڑی عبادتوں پہ لگ جاتے ہو, کبھی کر دیا کبھی چھوڑ دیا کبھی یہ مان لیا, کہتا یہ نہیں ہے میرے نزدیک, تو تمہاری زندگی اس چاند اور سورج سے بھی زیادہ استقامت والی ہونی چاہیے. سورج نافرمانی کر جائے لیکن مومن کو تصور بھی نہ کرے کہ نافرمانی کر سکتا ہے, بس شعور دیا ہے اس کو اللہ تعالیٰ نے, عظیم بنا ہے, احسن تقویم بنا ہے. سورج سے توقع کیا جا سکتی ہے, چاند سے توقع کی جا سکتی ہے, مکھی سے توقع کی جا سکتی ہے, مچھر سے توقع کی جا سکتی ہے, ہاتھی سے توقع کی جا سکتی ہے, ہر کائنات کے انسان سے سوچ لے وہ کر جائے تو کر جائے, لیکن یہ مومن کے تو شانی نہیں ہے, تصور بھی نہیں ہے کہ وہ اللہ کی نافرمانی کر جائے, اتنی بڑی چیز ہے. تو میرے بھائیو اللہ نے کہا بات صرف ایک ہی ہے کہ تم اپنی دل کی توجہ ہی نہیں کرتے, جو چیز میں نے مرکز تمہیں دیا ہوا ہے اس کو تم نے ڈھیلا چھوڑا ہوا ہے, وہ آماج گائے شیطان بنایا ہوا ہے, اس میں تو تم نے بتوں کو بنائے ہوئے شیطان ہو گئے, شیطان کو کھلی چھٹی دی ہوئی, صبح بھی آ شام بھی آ, کوئی ریسٹرکشن رکھی نہیں تم نے اس کے اوپر, پھر تو حال یہی ہوگا کہ جو جس شیطان نے تمہارے والد کو ابا کو جنت سے نکلا دیا تو تجھے وہ کیسے جنت میں پہنچائے گا, تو تجھے تو کبھی نہیں پہنچا سکے. کتنی بڑی مثال اللہ پاک نے قرآن میں دیا, آپ سوچیں سر. تو میرے بھائیو بڑی آسان بات ہے, ہمیں ایک کام کر لیں, صرف ایک کام, ہمیں پتہ ہے کہ ہم کمزور ہیں, سب کچھ ہیں, یہ ہے, بالکل پتہ ہے سب کچھ ہے, لیکن اللہ نے اشارہ دے دیا کل بل رانا کلو بھی مکان, بس ایک کام تم لوگ کر لو, کیا کہ اپنے دل کی حفاظت کر لو, جیسے گاڑیوں کی حفاظت کرتے ہیں, پالش کرتے ہیں, پانی سے دھوتے ہیں, زنگ نہیں لگنے دیتے, کیونکہ چلانی ہے اس کو, ہم نے توڑانا ہے ہم نے اس کو, اگر 4 سال گارنٹی ہم چاہیں گے, 7 سال گزرے کون خریدے اس کو, ہر چیز کی حفاظت ہمیں آتی ہے, ہر چیز کی. ایک محل بنایا آپ نے, بہت اچھے مکان بنایا, اور جناب مکان بنانے کے بعد اکثر میں نے خود دیکھا ہے, بڑا اچھی کوٹھی بنائی ہے, بڑا اچھا مکان بنا ہوا ہے, اور میں نے اپنے دوست سے پوچھا بھائی کب اندر کب جا رہے ہو, بس جی دروازے لگنے والے ہیں بس, پھر اندر جائیں گے. اب دروازے لگ رہے ہیں تو جناب کیا ہو رہا ہے, ہر دروازے کے باہر لاک لگ رہا ہے, مستری لگا ہے لاک, کہ بس لاک لگے نہیں سامان اندر ڈال دیں گے, ہم اپنے مکان کے اندر چلے جائیں گے, اینڈ میں کیا ہوتا ہے لاک, حفاظت, سیکیورٹی, یہی ہوتا ہے نا ہمارا. تو اللہ نے اتنا بڑا انسان کو جسم بنایا, اتنی بہترین چیز, اور اس پہ اتنی بڑی دولت, ایک دل دے دیا, دل کی کوئی حفاظت ہی نہیں ہے. مجھے بتائیں آج ہم یہ ڈیٹرمنیشن کر لیں ایک چیز کا, صرف ایک چیز کا, کہ ہم اپنے دل کی حفاظت کریں گے, جو اصول ہے دل کی حفاظت کریں گے انشاءاللہ. جیسے دل کی حفاظت کریں گے, جس لیے اللہ نے ہمیں پیدا کیا ہے, اطیع اللہ و اطیع رسول, دو مقصد کے لیے اللہ نے پیدا کیا ہے. واللہ واللہ اللہ کی قسم کھا کہتا ہوں کہ جب دل کی انسان حفاظت کرے گا, کوئی تقریر نہیں, کوئی کسی چیز کی نہیں, انسان اپنی نیچر فطرت پہ چلنا شروع ہو جائے گا, اللہ کو پہچان لے گا, اللہ کے رسول کو بھی پہچان لے گا, نیچر میں آ جائے. حفاظت کر لی, جہاں کام خراب ہو رہا ہے, دل کی حفاظت کر لی, کوئی ضرورت نہیں اس کو کہنے کی, ایک دم وہ چل پڑے گا, کہ ایمان تو ہے, مومن ہے, ایک دم اپنی اصلیت پہ آ جائے گا, اور اللہ رسول کو پہچان جائے گا, ہر چیز اطاعت پہ کرنے لگے گا, الحمدللہ ہنستا ہوا جنت میں چلا جائے گا. دیکھنے قرآن پڑھا ہے میں نے, قرآن یہ آیت بھی پڑھ لیں, بتایا اللہ کہ میں جنت میں بھیجوں گا, جنت میں انعام دوں گا, جنت میں یہ چیزیں ہوں گی, جو اس طریقے سے آئیں گے میرے پاس, اپنے احکامات کو پورے کرتے میرے پاس آ جائیں گے, 30 سال کے بعد آ جائیں, 40 سال کے بعد آ جائیں, 50 سال کے بعد آ جائیں, 60 سال, ایک عمر ہے اس میں, آپ نے تھوڑا یہ کام کرنا ہے. تو اس تمام چیزوں کا جو حل دیا اللہ پاک نے کیا دیا ہے, اپنے قلوبوں کی حفاظت کرو, اپنے دل کی حفاظت کرو, نمازی بھی ہو جاؤ گے, حج کرنے والے بھی ہو جاؤ گے, زکات دینے والی بھی, آن ٹاپ آف دیٹ, یہ تو اللہ کے احکامات میں سے, اللہ تعالیٰ کہتا ہے یہ تو میرا حکم ہے, لیکن جب یہ انسان کر لیتا ہے, دل کی حفاظت کر لیتا ہے, تو وہ یہاں تک نہیں رکتا. اللہ نے ایک اور لائن بھی دی ہے جس کو لگا نوافل, میں تمہیں حکم نہیں دے رہا ہوں, لیکن یہ تمہارے پہ میں چھوڑتا ہوں کہ میں دیکھتا ہوں کہ جب تم مجھے پہچان جاؤ گے, میری معرفت پہنچے گی, تو تم اس نوافل کی طرف کیسے دوڑتے ہوئے آتے اس کی لذت کی. खुद भागते आओगे तुम कि नहीं यार नफिली पढ़ू या इश्राक भी पढ़ू या फला चीज भी करूं, चलो आज उमरे कराते हैं। वो कहा भाई तुमने हज तो किया यार, दिल कर रहे हैं उमरा कराते हैं, हर चीज के अंदर लज्जतें बढ़नी शुरू हो जाएंगी, सब नवाफिल है अल्लाह ताला कहेगा, ये तो एक्स्ट्रा डिशेज है, ये साबित करेगी इस चीज को वाकई हम अपने रब को पहचान गए तो लज्जतें आने लगी हैं। ये इसी वक्त होता है जब इंसान अपने कलूब पे हिफाजत करे, क्योंकि ये दुनिया जो है बहुत गंदी चीज है, ये भी यार उन्होंने बताया ये जो है बहुत गंदी चीज है, मुर्दा गधे से भी ज्यादा गंदी चीज है, रोटन किस्म का सड़ा मुर्दा जो है उससे भी गंदी चीज ये दुनिया है, ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, इतनी गंदी चीज है तो उसके असरात दिल पे आते हैं फौरन, इस दिल को आप और मैं क्या करें हिफाजत में रख लें, बस उसके हिफाजत शुरू कर दें। किस तरह ज़िक्रन कसीरा सब बेहू हुआ बुकर, एक काम करो ईमान वालों दिल की हिफाजत करो, किस तरह से कसीर जिक्र के साथ करो, ज़िक्रन कसीरा और सब बेहू हुआ बुकर, सुबह भी हो तो तुम्हारे जिक्र के साथ हो, शाम का आखिरी वक्त जो है वो भी तुम्हारे जिक्र के साथ होना चाहिए। सुन लिया लाइक मलाइकतु, कहते तुम तो फिर वो ऐसी चीज बन जाओगे, वो नूरानी चीज बन जाओगे, यू सुन लिया लाइक मलाइक तुम पे जो है दुरूद भेजना शुरू कर देंगे, सुन लिया लाइक मलाइक जुलमात नूर अल्लाह को फिर तो मैं तुम्हें गंद में रहने दूंगा, अल्लाह कहता है युख में जुलमात नूर। अजीब एक नुकता जहन में आ रहा है, तफसीर नहीं कर रहा, कहेंगे खुद तफसीर कर दी, एक नुकता सा आ रहा है कि क्या मतलब जो खुश में जुलवात नूर, यहाँ एक अजीब बात जहन में, अल्लाह ताला क्या कहें इंसान कि जिस वक्त तू कसरत जिक्र करना शुरू कर देगा, हिफाजत करेगा और तुझ पे मलायक जो है वो भी दुरूद भेजेंगे, सलाम और रहमतें भेजेंगी, तो तू वो चीज बन जाएगा, तो फिर मेरा दिल नहीं करेगा जो खुश में कि मैं तुझे इस गंदी दुनिया में रखूं, मैं तुझे नूर की तरफ ले जाऊंगा, अपने पास बुला लूंगा। मैं दिल में ये ख्याल आया मेरे इस दुनिया फिर लगता करता ये खुशी में जुलमात दूर, तू रह भी दुनिया में लेकिन तुझे दुनिया में नहीं रखूंगा, इस गन से तुझे निकाल लूंगा, तो इस काबिल ही नहीं तू यहां रहे, तेरा मुकाम क्या होगा अब नूर ही होगा, नूर बन चुका होगा। मेरे भाइयों मैं खुद से मुखातिब हूं, बहुत गंदा आदमी हूं, ना दिल की हिफाजत करता हूं, ना अल्लाह की नाफान में फरमानी करता रहता हूं, यहां दो चीजें मेरी समझ में आई जो मैं आपको बता दूं, दो चीजें इस सबक से दो चीजें समझ आई है। एक नंबर एक ये कि कोई भी अल्लाह की नाफरमानी छोटी नहीं है, जिस वक्त नाफरमानी कर रहा हो तो हज़रत आदम का किस्सा जहन में ले आओ कि उन्होंने एक नाफरमानी की थी, यही बात है ना, कोई भी एक नाफरमानी से ये ना समझे यार मैं तो नमाजें तो पढ़ा है ना, अगर ये कर रहा हूं तो क्या फर्क पड़ता है, अल्लाह हुआ फलक ये पड़ता है कि तेरा रब तुझसे नाराज हो जाएगा, बस उसको ये पसंद नहीं है कि वो तो रब ये तो पसंद ही नहीं उसको ये बात कि जो मैं हुक्म दे रहा हूं उसमें आधी मार रहा है आधी टंगी मार रहा है, ये काम नहीं चल सकता। मिसाल दे दी उस, मिसाल ये ही है कि एक नाफरमानी भी इंसान जो है वो करेगा तो अल्लाह का दिया सजा ये है जो मैं तुम्हें बता दिया, तुम मेरे दुनिया में और आखिर दोनों तरफ तुम महरूम कर दिए जाओगे, बड़ी सजा दी है। जब दुनिया मुशर्रफ हो रही होगी मेरे दीदार से मेरे कुलब से तो तुम सिर्फ इस सजा पे कि तुम ये नाफरमानी करते थे मेरे हुक्म के धत्कार दूंगा और तुम्हें कहाँ भेजूंगा तो साल चहीम कि तुम्हें चहीम के अंदर भेज दिया जाएगा उसकी जगह दो जगह, तो जिंदगी ऐसी होगी हमारी अब कि एक नाफरमानी के वक्त भी जो इंसान कांप जाए कि मैं कैसे करूँ ये काम, अल्लाह ने मुझे इस चीज़ से मना किया अभी मैं तो नहीं कर सकता, कि अल्लाह का हुक्म आ रहा है नमाज का आ रहा है किसी और फर्ज का आ रहा है तो इंसान का टांग निकल जाएंगे, ज़कात देनी है मैं कैसे रोका हुआ हूं, मैं काम क्यों नहीं कर रहा, इस वक्त ये हुक्म आ रहा है मेरे पास, ये हुक्म मैं इस वक्त क्यों नहीं बजा ला रहा, तो ये ना समझना किसी गमंड में आदमी ना रहे कि मैं इतना बड़ा आलिम हूं, इतना बड़ा मुफक्कर हूं, मुहद्दिस हूं, ये कुछ नहीं, सबसे बड़ी जो है अल्लाह का हुक्म और फरमाबरदारी है, सब चीज हीच है, से नीचे है सारी चीजें, सबसे बड़ा इंसान वो है, सबसे बड़ा आलिम वो है, सबसे बड़ा मुहद्दिस वो है, सबसे बड़ा सूफी वो है, सबसे बड़ा इंसान वो है जो अल्लाह की नाफरमानी ना करता, अल्लाह के नजदीक बड़ा वही है जो अल्लाह के नजदीक बड़ा है, नहीं क्या अल्लाह तो यही कहता بس نافرمانی سے انسان بچ جائے اور اسی طرح اپنے دل کی حفاظت کرے. جب بھی قدم اٹھنے لگے نافرمانی کی طرف تو حضرت آدم علیہ السلام کا قصہ جو اللہ نے بیان فرمایا ہے فوراً دل میں لے آئے کہ یار یہی ہوا تھا چکر. اسی طرح ان کے تو کپڑے بھی اتار لیے تھے, ان کو تو ننگا کر دیا تھا, زمین پہ پھینک دیا گیا تھا, تاج اتار لیا گیا تھا, ساری جو تھی چیزیں دی گئی تھیں ختم کر لی گئی تھیں. تو تیرا کیا حال ہوگا؟ تو یہ دو اللہ حکم دے رہا تو یہ کر, تو نہیں کر رہا تو اس وقت تیرا کیا حال ہوگا؟ یاد رکھ ساری چیزیں تجھ سے چھین لی جائیں گی, تیرے گھر سے برکتیں اٹھا لی جائیں گی, تیرے بچوں کو نافرمان کر دیا جائے گا, ناگہانی مصیبتیں تجھ پہ ڈال دی جائیں گی, پریشانی کے ساتھ تو بھاگتا پھیرے گا, پوری زندگی تیری اپسٹ ہو جائے گی. ہو اس کا بدلہ یہی آ گیا نا. فوراً رک جائے کہ نہیں بھائی, اس پہ اگر کچھ بھی لگ رہا ہے میں نفس و شیطان کی بات نہ مانوں, اللہ کے حکم کو مان جاؤ تو بہتر ہے. اب اس میں لذت آ رہی ہے یا نہیں آ رہی, یا جناب مزہ آ رہا ہے یا نہیں آ رہا, یا ٹوٹے دل سے ہو رہا ہے, کچھ نہ سوچو, بس حکم ماننا مان جاؤ. یار تیری نمازیں قبول نہیں ہو رہی ہے, تیری آنکھیں بند تھیں, یار تو اس طرح آیا تھا فلاں آیا تھا, اس نے سجدہ رکو میں نے کی ہے مسجد میں جا کے, بس اس طرح مجھے پتا ہے باقی اللہ کے اختیار میں ہے. قبول ہونا انہوں مجھے اس سے کام نہیں, میں تو جو سب کچھ جو کر رہا ہوں بھائی ایک ہی چیز کے لیے کر رہا ہوں, نہ میں ولی بننے کے لیے کر رہا ہوں یہ نماز پڑھی جو میں پڑھ کے آیا ہوں, اور نہ میں کسی چیز کے لیے آیا ہوں, میں تو بس یہ کیا ہے اللہ کے حکم کو حکم ہی مانا ہے اور کچھ نہیں, بس ختم. ایسی نمازیں بڑی بلند نمازیں ہوتی ہیں, بڑی بلند ہوتی ہیں, کیونکہ اس میں اخلاص ہوتا ہے اللہ کے لیے ہوتا ہے, اللہ سب سے پہلے اس کو قبول کر لیتا ہے. ٹوٹی پھوٹی جو آیت پڑی ہوتی ہے, ٹوٹے جو سجدے کیے ہوتے ہیں, دھیان بھی سے کہیں ہوتا ہے, کچھ ہوتا ہے, لیکن کیا خوف سے پڑھ رہا ہے وہ, اللہ کے ڈر سے پڑھ رہا ہے کہ میں نہیں پڑھوں گا تو میرا کیا حال ہوگا. اس خوف سے جو نماز وہ پڑھے گا بڑی بلند نماز بن جاتی ہے. اور دوسری نماز لذت کے لیے پڑھنا اور مزے کے لیے پڑھنا اور بزرگوں میں بننا اور یہ دیکھنا, معرفتوں کے لیے نماز پڑھی جا رہی ہے اور بڑی بڑی لمبی آیتیں پڑھ رہا ہے, ان دونوں نمازوں میں زمین آسمان کا فرق کیوں؟ تو اس میں نفس ہے اور اس میں اللہ ہے, تو اس میں لذت ہے اس میں خوف ہے, خوف بلند ہے لذت سے. حضرت فرماتے تھے کہ جو کام کرو اللہ کے حکم کی وجہ سے کرو اور کسی اور وجہ سے نہ کرنا, بڑی پیاری بات ہے. سارا دین بند کر دیا اس پہ کہ جو کام کرو لذت بس کسی چیز کے لیے نہ کرنا, صرف یہ سوچ کے کرنا کہ اللہ کا حکم ہے میں کر رہا ہوں اور کچھ کام نہیں بھی. بھائی بات لمبی ہو گئی ہے لیکن بات بڑی اہم تھی الحمدللہ. آج سے ہم سب ٹوٹے پوٹے آدمی ہیں, دعا کر لیں اللہ سے, اللہ تعالیٰ ہمیں حکم تیرے ہر حکم ماننے کی توفیق عطا فرما. اور یہ ہوگا جب آج کے بعد اپنے ذکروں کو اور کثیر کر لیں, خاص طور پہ جو نے دو چیزیں بتائی ہیں, کثیر ذکر اور کیا صبح شام کا ذکر. صبح ہو تو ضرور ذکر کر کے جائیں, اپنے کاموں پہ جائیں, ٹیکسی چلائیں, نوکری کریں, جو کچھ بھی کریں, پہلے تسبیح مار کے جائیں اللہ کا نام لے کے, پھر سفر جاری کریں اپنی زندگی. واپس ہیں بستر پہ جانے سے پہلے سب سے پہلے کیا ہے, اللہ کا ذکر کیا جائے. کیونکہ کس لیے کریں؟ اللہ کا حکم ہے, یہ اللہ کا حکم ہے. اب ملے گا کیا اس حکم پر, دے گا کیا, کتنی ہماری حفاظت اللہ کر دے گا, کیسے کیسے فرشتے اتار دے گا, یہ تو سبب چھوڑ دو, اللہ نے خود یاد آگے وعدہ کر لیا ہے کہ تجھے میں دنیا میں رکھوں گا, نور کی طرف لے جاؤں گا, تو سمجھتا کیا ہے؟ صرف چھوٹا سا کام کرنا ہے. وہ کام بھی اتنا آسان کر دیا ہے نقشبندی سے مشائخ نے, کروان جماعت بہاؤدین نقشبند کے, سات دن پڑے رہے سجدے کے اندر, بہاؤدین نقشبند بخارا کے اندر, اللہ کے ولی تھے زمانے کے, بہاؤدین نام تھا ان کا, سید بہاؤدین رحمت اللہ علیہ, اللہ ان کی خبروں پر رحمت نازل فرمائے. بس جوش میں آئے پڑ گئے کمرے کے اندر, نہ کھانا پینا, بس نماز کو اٹھنا, کیا اللہ تعالیٰ مجھے کو ٹھیک ہے, قادریہ سلسلہ بھی ہے, چشتیہ سلسلہ بھی ہے, آج چشتی میں بھی ہیں بڑے بڑے سلسلے ہیں, لیکن میں جو تجھ سے ایک چیز مانگنے والا ہوں یہ ہے کہ آنے والا وقت نظر نہیں کیا ہو, کیسے کیسے ہمارے جیسے بندر پیدا ہوں جن کو وقت ہی نہیں ہوگا کام کرنے کا, تو اللہ تعالیٰ میں تو تجھ سے ایک سلسلہ, وہ چیز, وہ انداز ذکر کا مانگنا چاہتا ہوں کہ نہ دنیا چھوٹے اور نہ تیرا ذکر چھوٹے. کتنی بڑی بات ہے, پڑھے رہے سات دن کے بعد اللہ نے کہا جا نقش بہاؤدین میں نے تجھے ایک اپنا سلسلہ دے ہی دیا اسی قسم کا, اب وہ کیا سلسلہ ہوگا؟ فرمایا ہتھیار ور اور دل کار, تیرے جو فالوور ہوں گے نقش بند والے, تو ماننے والے ہوں, کیا ہوگا کہ تو نے ایک کام کرنا ہوگا نقش بند, کہ ان کے دل پہ تو اللہ بند کر دینا, نقش کر دینا. ترکیب بتا دی کس طریقے سے, انشاءاللہ فرمایا وہ ٹیکسی چلا رہا ہوگا تب بھی مجھے یاد کرے گا, डॉक्टरी करोगा तब भी मुझे याद करेगा, अकाउंटेंसी करेगा तब भी मुझे याद करेगा, मजदूरी करेगा तब भी मुझे याद करेगा, हर लम्हे उसका ख्याल किधर होगा। याद करने का मतलब क्या है ये भी सोच लें कि दिल से हिले ये नहीं है ना, ना हिलने का नाम याद करना नहीं है, ये भी सोच लेना, बल्कि क्या है कि अल्लाह की तरफ तवज्जा चले जाने का नाम जिक्र है। उसका तवज्जा हर वक्त जो रहेगी किस तरफ रहेगी, अपने रब की तरफ रहेगी, मुतवज्जा रहेगा, जाकिर रहेगा हर काम के अंदर। तो कितनी आसान तरीका बता दिया, किसी नक्शबंदी शेख से मिलके अल्लाह का जिक्र सीख। अब ये तो भाई कमाल की बात है, अब इतनी चीजें कुरान ने बता दी, आदमी उतार दिए, तरीका बता दिया, बीमारी बता दी, फिर भी बैठे। तो फिर तो अल्लाह ताला कहता है वही है दसारुल जहीम, तुम्हारा दरवाजा यही है, तुम यहीं जाना चाहते थे और कहीं तुम्हारा मकसद नहीं था जिंदगी का। अल्लाह का जिक्र सीखो, अपने कलूब की हिफाजत करो, किसी नक्शबंदी शेख को पकड़ो अल्हम्दुलिल्लाह, उससे दोस्ती करो और जिक्र वाली दोस्ती करो, इंशाअल्लाह दिल की हिफाजत शुरू हो जाएगी और ज़िंदगी के अंदर अल्लाह के अहकामात पे पाबंदी शुरू हो जाएगी। अल्लाह ताला हम सबको तौफीक नसीब करे।